رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. ہر طرح کی تعریف اللہ وحدہ لا شریک کے لیے جو ہمارا مالک ہے, جو خالق ہے, جو رزاق ہے, جس کے ہاتھ میں سارے خزانے ہیں. وہ سارے خزانوں کا مالک ہے. اس نے انسانوں کو جو نعمتیں دی اس میں ایک بہت بڑی نعمت نعمت اسلام ہے. شاید مجھے آپ کو اس کا اتنا اندازہ نہ ہو کیونکہ ورثے میں ملی ہوئی چیزیں کچھ ایسی ہی ہوتی ہیں, لیکن اگر آپ کے ارد گرد کوئی ایسی سسٹر یا ایسے بردر ہوں جنہوں نے اپنا کچھ وقت جہالت میں اور کفر میں گزارا ہو اور اب اللہ تعالیٰ نے ان کے دل کو کھول دیا ہو, تو آپ جا کر ان سے پوچھئے کہ اسلام کتنی بڑی نعمت ہے. ایسے بہت سارے لوگوں کے واقعات اور ان کے اقوال آپ کو مل سکتے ہیں, لیکن جب ہم مسلمان اس دنیا میں آتے ہیں اور اسلام کو فار گرانٹیڈ لیتے ہیں, ایک وجہ امتیاز, ہم جیسا کون اور ہم سب سے اچھے, اور اسلام صرف کتابوں میں رہ جاتا ہے, اسلام ان کی ذات پہ نہیں آتا, تو اللہ تعالیٰ ایک سزا دیتے ہیں ایسے مسلمانوں کو بھی, اور وہ کیا ہے کہ ان سے دلوں کا اطمینان چھین لیتے ہیں. لوگ پریشان تو وہ بھی پریشان, لوگ خوش تو وہ بھی خوش, پھر ان کی زندگی کے معیار بالکل عام دنیا کے معیارات پہ آ جاتے ہیں. حالانکہ اسلام لفظ دل کی سلامتی کا نام ہے, سلیما یسلم تسلیمن, بندے کا دل اتنا سلامت ہو کسی چیز کا اس پر کوئی اثر ہی نہ ہو, جو وہ کر رہا ہے اپنے مقصد کے ساتھ اس سنجیدگی کے ساتھ جڑ جائے کہ آندھی ہے کہ طوفان, بارش ہے کہ خشکی, اس کو کوئی فرق نہ پڑے, فوکسڈ, خوش. اور یہ کب ہوتا ہے؟ جب انسان کسی چیز میں بہت مگن ہو. کئی سائنٹسٹ ہیں, آپ ان کے بارے میں پڑھیے, جس میں ایک نیوٹن بھی تھا, آئنسٹائن بھی تھا, یہ جس مقصد پہ لگے اس میں کھب گئے. تو ان میں سے کسی کا کال ہے کہ مجھے تو نہیں پتا کہ شیمپو کیا ہوتا ہے اور کنڈیشنر کیا ہوتا ہے, جو ملتا ہے لگا لیتا ہوں اور میں اپنا وقت ضائع نہیں کرتا یہ دیکھنے اور سوچنے میں کہ کون سا لوشن کب استعمال کرنا ہے. اور اسی طرح کسی نے کہا کہ جو ملتا ہے وہ کھا لیتا ہوں, مجھے یہ یاد رکھنے کے لیے کہ اب کس کھانے کا وقت ہے, اب کیا کرنا, اس کا وقت نہیں ہے, جب ملتا ہے جو ملتا ہے کھا لیتا ہوں, کام میں مصروف ہوں تو میں نہیں کھاتا. اس طرح کی ساری باتیں آپ اور میں اپنے اوپر لیں. مسلمان کو اللہ تعالیٰ نے اتنا خوبصورت زندگی گزارنے کا ایک سانچہ دیا تھا کہ اگر اس کے اندر انسان فٹ رہے تو الحمدللہ اللہ تعالیٰ کی رحمتوں میں رہے گا. جب ہم اس سانچے سے الگ ہونے لگتے ہیں تو بالکل ایسے ہی ہے کہ جیسے آپ الٹے کپڑے پہن لیں تو آپ کی سانس گھٹے گی. اپنے جوتے کے پاؤں سے صرف ایک نمبر چھوٹا جوتا پہن کر آپ پہن ہی نہیں سکیں گے, کوشش کریں گے تو پاؤں چھلے گا, اور چلیے دو نمبر بڑے لے کر پہن کے دیکھیے تو بھی نہیں چلیں گے. بالکل اسی طرح سے اسلام ٹیلر میڈ ہے, ہماری شریعت کے ساتھ بھی اور ہماری فطرت کے ساتھ بھی. صرف کرنے کی ضرورت جو ہے وہ کیا ہے کہ ہم اس اسلام کی اصل کو سمجھیں. اللہ تعالیٰ نے جو مختلف قسم کی ہمیں چیزیں دیں, کچھ عبادات ہیں, کچھ پابندیاں لگتی ہیں بظاہر, وہ اصل میں ہمارے دل کی سلامتی کے لیے ہیں. بہت ساری چیزوں میں سے ایک چیز نماز ہے. کچھ لوگ ایسے ہیں جن کو پانچ وقت کی نماز ٹو مچ لگتی ہے, اور حالانکہ ان کو یہ پتہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو معراج کے موقع پہ جو تحفہ دیا گیا تھا وہ نماز کا تھا, اور ان کو یہ بھی پتہ ہے کہ یہ پچاس سے کم کر کر کے پانچ کی گئیں. کیا آج ہم مسلمان پانچ نمازیں بھی پڑھتے ہیں؟ کیا حقیقت میں ہمارے لیے نماز وہ ہے جو آج کا ہمارا ٹاپک ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, ابن عباس رضی اللہ عنہ کی یہ روایت ہے کہ جبرائیل علیہ السلام نے نبی صلی اللہ علیہ وسلم کی خدمت میں عرض کیا, نماز آپ کے لیے محبوب بنا دی گئی, لہذا آپ اس میں سے جتنا چاہیں حصہ وصول فرما لیں. اسی طرح ایک اور روایت ہے, یہ احمد طبرانی کے, اسی کی ایک اور روایت حضرت انس سے بھی ہے, آپ نے فرمایا کہ خوشبو اور عورتیں میرے لیے محبوب بنا دی گئیں اور میری آنکھوں کی ٹھنڈک نماز میں ہے. کیا ہماری بھی آنکھوں کی ٹھنڈک نماز میں ہے؟ کیا آج تقریباً 2.25 بلین مسلمان پانچ وقت کے, ایٹ لیسٹ مسلمان پانچ وقت کے نمازی ہیں؟ اور جو ہمارے ارد گرد پانچ وقت کا نمازی اور وہ بھی مسجد کا نمازی ہو, ہم اس کو کیا کہتے ہیں؟ یہ بڑا نیک ہے, یہ وقت پہ نماز پڑھتا ہے. سب نہیں پڑھتے, کیوں؟ پھر وہ دل کیسے خوش رہے, وہ پودا کیسے ہرا رہے جس کو پانی نہ ملے دن میں پانچ بار, اور وہ ہاتھ گناہوں سے آلودہ ہوں اور پانچ دفعہ وضو نہ کریں تو اللہ ان کو پاک کیسے کرے؟ آج پوری دنیا میں جو ابتری پھیلی ہوئی ہے, یہ کوئی نئی چیز نہیں, ہوکا پڑ گیا لوگوں کو. ہوکا سمجھتے ہیں کیا ہوتا ہے؟ ہائے چلا نہ جائے, ہائے ہاتھ نہ ہو جائے, ہائے 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 ہو گئی, سب ٹوائلٹ پیپرز ختم. لوگوں نے میسیجز بنانے شروع کر دیے کہ اپنے واش رومز کی ونڈوز میں ٹوائلٹ پیپرز نہ رکھیں, چوری ہونے کا ڈر ہے, چور اس کو دیکھ کر ٹیمپٹ ہوگا. سینیٹائزر سب ختم ہو گئے. کبھی آپ نے سوچا کہ یہ کیا کیا جا رہا ہے؟ اور کیا اس سے آپ کسی بیماری سے بچ جائیں گے؟ اور کیا آپ اس پہ متفق ہیں؟ ہم اس سے مختلف کیوں نہیں سوچتے؟ مسلمان کو تو ایسا بے شعور نہیں ہونا چاہیے. دوسرے سوچے, دیکھیے پریکاشنز اپنی جگہ, آئی ڈونٹ مائنڈ, محتاط زندگی اپنی جگہ, بالکل ٹھیک, لیکن کیا ہم مسلمان بغیر جمعہ پڑھے مرنا چاہتے ہیں؟ اور کیا ہم مسلمان صرف اس وجہ سے دین کی جگہوں پہ آنا چھوڑ دیں؟ کیا مر نہ جائیں, حج چھوڑ دیں, عمرہ چھوڑ دیں؟ اللہ نے جو بات کی نا کہ والا نب لونکم بشیئ من الخوف والجوع ونقص من الاموال والانفس وبشر الصابرین, اور البتہ ضرور از ضرور ہم تم کو آزمائیں گے. مختلف چیزوں کے نام لیے اللہ نے, پانچ چیزیں ہیں مصائب خمسہ, اور اس میں ایک چیز کیا ہے؟ خوف. ایسے لگتا ہے کہ موت کے سائے پوری دنیا پہ لہرا رہے ہیں, لیکن آپ نے کبھی اس چیز کو محسوس کیا؟ کس کی وجہ کیا ہے؟ دنیا والوں نے بھی وجوہات ڈھونڈنا شروع کی, پھر قصے اور کہانیاں معروف ہو گئے. مجھے کسی نے ایک آڈیو کلپ بھیجا ایک دو دن پہلے, تو کسی کا تھا, میں کوئی کمنٹ نہیں دیتی اور میں نے پورا سنا بھی نہیں, میں نہ غلط کہتی ہوں نہ صحیح کہتی ہوں. کسی نے کہا ہے تو ہوا ہوگا کہ خواب میں کسی نے آ کر ان کو بتایا ہے کہ یہ کرونا شروع کہاں سے ہوا اور کس ملک کے کس بندے سے جو گناہ ہوا اس کے بعد ادھر سے ادھر, یہ کسی نے ان کو خواب میں بتایا. اور واقعی مجھے ڈر نہ ہوتا نا کہ سن کر کوئی ایک بندہ بھی عمل نہ کرنے لگے, تو میں آپ کو ایک آڈیو سناتی جو کل درس کے بعد گھر جانے کے بعد ایسی پلے کی میسج تھا. ساتھی ہماری ایڈمن ہے کہ دیکھیں لوگ کیا کر رہے ہیں, یقین کریں ایک میری جیسی سسٹر ہوں گی کوئی, میں جانتی نہیں, نہ میں نے کبھی سنی آواز نہ کچھ. اور انہوں نے آپ کو ان موجودہ حالات سے بچنے کا وظیفہ بتایا ہے, اور کچھ کمی بیشیاں کر کے بتاتی ہوں تاکہ کوئی آزمائی نہ لے. قرآن کھولیں, سورہ بقرہ یا فلاں سورت کھولیں, اس کو آرام سے پہلے پنکھے بند کر لیں, روشنی خوب سورج کی روشنی میں بیٹھیں اور سورہ بقرہ کے صفحے پلٹتے جائیں. آپ کو کسی ایک صفحے کے اندر نبی صلی اللہ علیہ وسلم کا بال دکھے گا. اللہ کے نبی نے اپنی امت کے لیے اپنے بال بھیجے ہیں, اور میں سنا سکتی ہوں آپ کو, ابھی بھی میرے فون میں یہ رہ گیا. آج دین میں کیا آپ اور میں خوش رہ سکتے ہیں کس قسم کے حالات میں؟ کیا مجھے آپ کو اس چیز کا احساس ہے کہ اس کی وجہ کوئی اور بھی ہوگی؟ آپ میں کوئی نہ کوئی ڈاکٹر تو ہو گئی نا. کئی دفعہ ایسا نہیں ہوتا کہ مریض آتا کچھ اور سوچ کے لیکن بیماری کچھ اور ہوتی ہے, کہتا یہ کہ سر میں درد ہے لیکن اس کی وجہ اسٹمک پرابلم ہوتا ہے, اور کچھ نہ کچھ تو گڑبڑ کی ہوتی ہے جس کی وجہ سے کچھ مسئلہ شروع ہوتا ہے. کیا آپ نے, میں نے کبھی نہیں سوچا کہ اس وقت ان حالات میں جس میں دنیا افراتفری میں ہے, وہ کون لوگ ہیں جن کے دل ٹھنڈک میں ہیں؟ وہ کون لوگ ہیں جن کے دلوں میں کامنس ہے؟ اللہ بذکر اللہ تطمئن القلوب. حکومت کے لاس کو اوبے کرنا سر آنکھوں پہ, لیکن اجتماعی طور پہ اور مجموعی طور پہ, اور ایک عجیب سی کیفیت, مجھے تو صورت احزاب بھول ہی نہیں رہی. دو دن سے میری آنکھوں کے سامنے پوری صورت احزاب میں غزوہ خندق کی آیتیں گھوم رہی ہیں. دیکھیں ڈر تو موت کا ہی ہے نا, نام کچھ بھی رکھ لے, بیماری ہے, بیمار نہ ہو جائیں. زلزلے سے ہم کیوں ڈرتے ہیں کہ یہ مر نہ جائیں؟ طوفانوں سے ہم ڈرتے ہیں مر نہ جائیں, بیماری سے ڈرتے ہیں مر نہ جائیں, تو یہ ڈر تو موت کا ہے. تو صحابہ تو موت کی آنکھوں میں آنکھیں ڈال کے مسکراتے تھے. اللہ کے نبی نے تو کہا کہ موت مومن کی خوبصورت چیز ہے, اس کی تو چاہت ہے کہ یہ بیچ کی رکاوٹیں ختم ہوں اور جلدی سے محبوب کا دیدار ہو, اور اس کی جگہ جو اس نے ہمارے لیے بنائی ہے وہ راضی ہو. کیا مسلمانوں کو حق ہے پریشان ہونے کا؟ مسلمان اور پریشان ناممکن, مسلمان اور ڈپریس امپاسیبل, خوف اور مسلمان نو. ان کے تو ایمان بڑھ جاتے تھے جب کبھی کوئی ایسا فتنہ آیا, بڑے فتنے آئے. کتنی دفعہ ہمیں احساس ہوتا ہے کہ یہ ہمارے کسی گناہ کی سزا ہوگی؟ آج فجر نہیں پڑی, اللہ نے دنیا میں پریشانی ڈال دی, लेकिन ना कभी कभी ऐसा नहीं होता कि दूसरों पे गुस्सा होता है और निकल किसी और पे जाता है। घर में आप गुस्से में आई तो बच्चे के ऊपर बरस उठी। कैसा वाकई नहीं लगता कि आज अल्लाह ताला गुस्से में। और जो इस मौजूदा वायरस के इशू ने सिखा दिया, एक बात तो सीख लें आज, ये छोटा सा ना नजर आने वाला कीड़ा आपको मुझे एक बात सिखा गया, और वो ये है कि अल्लाह कादिर है। क्या ये अल्लाह की कुदरत का इजहार नहीं है कि मैं चाहूँ तो मुझे कोई हाथी उतारने की जरूरत तो नहीं, कोई मगरमच्छ, कोई बिच्छू, कोई कीड़े, कोई सांप नहीं, ना नजर आने वाला एक कीड़ा जिसको कहते हैं कि आम माइक्रोस्कोप से आप नहीं देख सकते, स्पेशली स्पेशल कोई साइज है जिसके बाद आप देख सकते हैं। अल्लाह ने उसी से इंसानियत को भाग दौड़ में डाल दिया। लेकिन अल्लाह ताला चाहेगा तो ये ख़त्म हो जाएगा ना, अल्लाह चाहेगा तो होगा ना। तो क्या फिर अल्लाह ताला की इस कुदरत को मानकर लोग अल्लाह का दम भरेंगे? आप तो अपनी कोशिशों पे असल में शर्मिंदा कि नहीं, हम नहीं रोक सकते। कितने तरक्की के दावे, कितना कुछ। मैं आपको एक दो चीज़ें दिखाऊँ, हैरान होंगे कैसे कैसे मास्क पूरे पूरे बॉडी के ऊपर लोगों ने पहन लिए, जैकेट्स और उनके ऊपर सर के ऊपर कैप, और कैप पूरी आगे से बंद होती है, और आंखों की जगह पे ग्लासेस और नाक की जगह पे पता नहीं क्या है। यानी जैसे कभी आपने बचपन में हलाई शटल में जाते हुए लोग देखे थे ना, अब दुनिया के कुछ मुल्कों में लोग ऐसे कपड़े पहन के फिर रहे हैं। बच जाओगे, कितना को भागोगे? जाओ फिर, अल्लाह कहता है ना कि भाग के तो दिखाओ, तुम ज़मीन के किनारों से नहीं निकलोगे। तो गया कि ये इस बात का तो सबूत है कि दुनिया की सारी साइंसी तरक्की, मेडिकल की, लाइफ की तरक्की, ये सब कुछ बेमानी साबित हो जाती है जब अल्लाह अपना एक फैसला कर दे। और देखिए, चंद दिन बाद अगर ये ख़त्म हो गया ना, तो ये अल्लाह ही ने ख़त्म करना, आप और मैं नहीं कर सकते। तो ज़िंदगी में एक बात याद रखिए, एक सच्चा मोमिन, उसके दिल में ऑलवेज सुकून होता है, खुशी, उसकी आवाज़ में एक ठहराव होता है, उसको पूरी दुनिया हौल रही है और वो कहता है क्या हुआ। अगर मैं आपके साथ दो चार जंगों के वाक़यात शेयर कर दूं, जिसमें एक बड़ी मारूफ जंग है गज़वे बदर, कि जब मुसलमानों के ऊपर अल्लाह की रहमत से फरिश्ते उतरे थे, और जब भगदड़ मची, दुश्मन परेशान है, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथी ऊँघ रहे हैं, नैप ले रहे हैं, डीप नैप। सहाबा कहते हैं हमारे हाथों से तलवारें छूट रही थी, और उस नैप के बाद हम फ्रेश हो गए, ऊपर से बारिश हो गई, वो जो सफ़र की और थकन थी जो सफ़र में होती हैं, वो बारिश के पानी से दूर हो गई। और क्या दूसरा सबक अल्लाह ये नहीं दे रहा कि तुम्हारी मर्जी नहीं चलेगी, ये मेरी दुनिया है, तुम्हारी नहीं। तुम अपने इस 5 फुट के जिस्म पे अपनी मर्जी मनवाना चाहते हो, जाओ बचाओ। फिर 12 घंटे की जिंदगी लेके आने वाले से इतना डर रहे हो, और अल हय्युल कय्यूम का खौफ नहीं है, ना वो जिंदा खुद, ना बल्कि दूसरों को जिंदगी देता है, वो खुद कायम नहीं, वो दूसरों को कायम रखता है। तो अगर हम मुसलमानों ने इस किताब को आम किया होता, अगर हम मुसलमानों ने खुद इस किताब पे अमल किया होता, तो आज हम मुतमईन होते, आज हम कहते कुछ भी नहीं है, और दूसरों को भी ये सुकून बांटते। मोमिन कभी भी नहीं हुलाता गम। अल्लाह के नबी का बेटा फौत हो रहा है, और आप कह रहे हैं कि इब्राहिम तेरे जाने पे हम दुखी तो बहुत हैं, दिल तो उदास है, आंखें भी बह रही हैं, लेकिन हम कहेंगे कि हम अल्लाह के फैसले पे राजी हैं। जंगों में भी अल्लाह के नबी ये कहते थे, भूख में दो दो महीने चूल्हा न जले, और गज़वे खंदक के मौके पे पेट पे एक पत्थर नहीं, दो पत्थर, लेकिन चेहरे पे मुस्कुराहट थी। अल्लाह के नबी सल्लम की पूरी ज़िंदगी को टटोल लीजिए, और हज़रत अनस जो पास रहने वाले बच्चे थे, उनकी गवाहियां भी मौजूद हैं कि मैंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा मुस्कुराते हुए किसी को नहीं देखा। उधर तो हर वक्त जान के लाले पड़े थे। तो याद रखिए इन सारी बातों को, मोमिन की एक शान है, ला खौफ़ुन अलैहिम वला हुम यहज़नून। आप कुरान पाक में ढूंढिए, आपको 8-10 आयतें इस मौजू पे मिलेंगी कि अला इन औलिया अल्लाही ला खौफ़ुन अलैहिम वला हुम यहज़नून। जो अल्लाह के सच्चे दोस्त होते हैं ना, उनको गम और फिक्र नहीं होता, और खौफ होता है मुस्तकबिल का, और गम होता है माजी का, है ये ना हो जाए, है ये ना, अंदेशे फियर्स ये मुस्तकबिल के हैं, और माजी की किसी चीज़ को मनाने लग जाएं, मेमोरियल कर दें, तो ये गम होता है। आपको मुझे इन सारी चीज़ों से खुद को अगर निकालना है, तो करें क्या? नंबर एक, खुद को अल्लाह के हवाले कर दें, रदी तो बिल्लाही रब्बन। दूसरी बात है, ان اللہ علی کل شیء قدیر، اللہ تعالیٰ ہر چیز پہ قادر ہے، اس پہ نظر رکھیے۔ پھر اس کے بعد اگلی چیز، مصروف کیجئے خود کو۔ آپ نے ایک جملہ اکثر سنا ہوگا، میرے پاس تو مرنے کا ٹائم نہیں ہے، میرے پاس تو کھانا کھانے کا ٹائم نہیں ہے۔ وہ لوگ جو مصروف ہوتے ہیں نا، ان کو ان چیزوں سے فرق نہیں پڑتا، وہ کہتے ہیں اچھا وقت اور کم رہ گیا، میں اور جلدی سے کام نپٹا لوں۔ ایسی ہے نا، جتنا آپ خود کو مصروف رکھیں گے اتنا انشاءاللہ آپ کو یہ چیزیں محسوس نہیں ہوں گی۔ پھر اگلی چیز ہے کہ ایسی سنسنی خیز خبریں پڑھنا اور سننا اور دیکھنا چھوڑ دیں۔ دیکھیے مثال ہے، میں آپ کو مثال دیتی ہوں، آج 13 مارچ 2020 ہے، آج بھی ممکن ہے دنیا میں ایسی جگہ جہاں نیٹ نہ ہو یا اتنا کامن نہ ہو، ایسی بھی جگہ جہاں بجلی نہیں ہے، ہو سکتا ہے نا، جا کے ان سے ذرا پوچھئے کرونا، وہ کہے گا یہ کیا ہوتا ہے، آپ نے میں نے دیکھا آج تک، اللہ نہ کرے کسی نے جا کے دیکھا کہ کس شہر میں کتنے مر رہے ہیں، کتنوں میں، یہ کس نے ہمیں بتایا؟ خبروں نے بتایا، سوشل میڈیا نے بتایا، چھوڑ دیجئے۔ مومن اللہ پہ توکل کرتا ہے، اللہ تعالیٰ کی یاد میں دلوں کو سکون ہے، بلکہ آپ اس کو اپنے آگے بڑھنے کی وجہ بنا سکتے ہیں کہ مالک ان فتنوں کے آنے سے پہلے تو مجھے کچھ کرنے کی توفیق دے، کیونکہ ہر وقت بیٹھ کر ہولنا اور ہولنا، یہ بھی ایک انسان کے اپنے اوپر ظلم کرنے والی بات ہے۔ پھر اسی طرح سے مرنے کے بعد کی تیاری کرنی ہے، جانا تو ہے ہی، اور آپ دیکھیے گا کہ یہ اتنی ایک انیوژل چیز ہے کہ جو صرف ایک ذہن کو کیپچر کرنے والی چیز ہے۔ آپ نے لفظ سنا تھا برین واشنگ، کیا یہ برین واشنگ نہیں؟ اور آپ نوٹ کریں گے کہ اس کا اثر اکثر چیزوں پہ اسلام کے فائدے میں جا رہا ہے۔ مثلا آپ دیکھیے کہ وہ لوگ جو کسی قسم کی بھی بے تکلفی سے نہ بچیں، آج وہ شیک ہینڈ بھی نہیں کر رہے، چہرے بھی چپ گئے، کوئی کسی کے ساتھ کلوز ہونے کی کوشش نہیں کرتا۔ موت کا ڈر بندے سے ساری وہ ایکسائٹمنٹ جو ہے نا وہ چھین لیتا ہے۔ تو کرنا کیا ہے کہ اس زندگی کو مصروف کیجیے۔ نماز آنکھوں کی ٹھنڈک تھی، آج نیت کیجیے، اے اللہ میں نے اپنے دل کی ٹھنڈک کے لیے نماز نہیں چھوڑنی۔ قرآن آنکھوں کی ٹھنڈک ہے، انت جل القرآن العظیم ربیع قلبی و نور صدری و جلا حزنی و ذهاب غمی و همی۔ اے اللہ اس قرآن کو میرے دل کی بہار بنا دے، ربی کہتے ہیں سپرنگ کو، بہار، میرے دل کی ٹھنڈک بنا دے۔ اور جتنا زیادہ آپ ان دعاؤں کو یقین کے ساتھ پڑھیں گے، آپ خود محسوس کریں گے کہ اس کا اثر آپ کے دل پہ آ رہا ہے۔ اب رہ گئی بات ہم کیا کریں، میں کیا کروں، ہم سب کیا کریں۔ دیکھیے رمضان قریب ہے، جیسا کہ آپ میں جانتے ہیں، آپ کہیں گے قریب کہاں ہے، اگر دیکھیں تو 13 سے 13 اور اوپر 10، ابھی بھی 40 ڈیز ہیں۔ صحابہ کرام تو 6 مہینے پہلے سے تیاری شروع کر دیتے تھے، تو آپ اور میں چاہتے ہیں کہ ہم رمضان کی تیاری کریں؟ کتنے لوگ چاہتے ہیں؟ الحمدللہ، اللہ سے دعا کرتے ہیں پہلے کہ اللہ ہمارا یہ رمضان بہت اچھا گزرے۔ اس میں آفر کی جانے والی کوئی نیکی ایسی نہ ہو کہ جس کو ہم چھوڑتے ہیں۔ دعا کریں، بولیں آمین۔ پھر اس کے بعد آپ دیکھیے کہ پیچھے بہت سارے رمضان گزرے آپ کی میری زندگی میں، اس رمضان کو ان سب کی کمی بیشیوں کا کفارہ بنا لیں۔ یہ جو مواقع آتے ہیں نا، یہ اصل میں ہماری یا تو بڑھوتری کے ہوتے ہیں یا چھٹائی کے ہوتے ہیں، یا ہم سلیکٹ ہو جاتے ہیں اللہ کی نظروں میں یا ریجیکٹ ہو جاتے ہیں۔ ہر معاشرے میں کچھ نہ کچھ لوگ ہوتے ہیں نا جو انسانیت کے لیے خیر چاہتے ہیں۔ دو نام بڑے معروف تھے، ابو بکر صدیق رضی اللہ عنہ اور ولید بن مغیرہ، دونوں کا نام لکھ لیں، سیم کائنڈ آف پرسنالٹیز تھے دونوں، جنرس، فیمس، لیڈر، ویلدی، مال و دولت بہت تھی، سب کے ساتھ تھے، لوگوں میں جیسے آپ کہہ سکتے ہیں کہ ایز اے سوشل ورکر مشہور تھے، رضا کارانہ کوششیں تھیں، ہر خیر کے اندر ان کا حصہ ہوتا تھا۔ یعنی اگر نبی صلی اللہ علیہ وسلم کی نبوت سے 2-4 سال پہلے کوئی مکہ میں جو کچھ تھا اس کو کمپائل کرے نا، تو یہ دو نام سائملٹینیسلی چلیں گے، ولید بن مغیرہ اور ابو بکر صدیق رضی اللہ عنہ۔ پھر کیا ہوا؟ وحی کی بارش برسی اور لوگوں کی اصل دکھنے لگی۔ کبھی کبھی ہم نے اپنے اوپر ونیر ڈالے ہوتے ہیں، کور، मेकअप, बाहर हम जैसे लगते हैं अंदर से नहीं होता है, लेकिन बस कर रहे हैं तो हो रहा है। लोगों को क्या लगे अंदर से, वो तो हमारा जाहिर देख के कहते हैं आप बहुत अच्छे हैं। एग्जैक्टली ये दोनों अच्छे थे, फिर क्या हुआ? इक़्रा बिस्मि रब्बिक अल्लज़ी ख़लक़, अल्लाह के नबी पर वही का सिलसिला शुरू हो गया। और उस सिलसिले के शुरू होने की देर थी कि अंदर से अबू बकर की सिद्दीकियत भी उभरने लगी और वलीद बिन मुगीरा, सूरह मुद्दसिर में इसके फेस एक्शंस हैं, पढ़ लीजिए, तकरीबन 7 से ज़्यादा इसकी बॉडी लैंग्वेजेस अल्लाह ताला ने वहाँ बयान की हैं। माथे को बल दिया, आँख सुकेड़ी, सोचा, फक्करा वक़द्दर, ये अपनी असल में आ गया। किसी का नाम लेकर ये इतना क्लोजली कुरान में पर्सनैलिटीज़ को डिस्कस नहीं किया गया जितना इसको किया गया। हुआ क्या समझिएगा, आज एक बात बहुत ही ख़तरनाक है। वैसे जब मुझे फ़र्स्ट टाइम ये कॉन्सेप्ट समझ आया था ना, तो मेरा दिल कह रहा था मैं 7 पर्दों में छुप जाऊँ। हम में से बहुत सारे लोग नेकियाँ कर रहे होते हैं, ऐसे ही दिल भी कर रहा होता है, देखा देखी भी और व्हाटएवर, लेकिन हमारी असल नेकी कब खुलती है? जब हमारे सामने कोई ऐसा मौका आता है जैसा अब हमारे पास आया हुआ है, जहाँ ये एक अपॉर्चुनिटी है ना आप इर्द गिर्द रहने वालों की, वहाँ ये एक लाइबिलिटी भी है। इट विल बी क्वेश्चनड, क्योंकि सुम्मा लतुसलुन यौमइज़िन अनिन नईम। जब कुरान की सच्ची पुकार किसी भी माशरे में बढ़ती है ना, तो उसके बाद दो तरह के रवैये निकलते हैं। एक तो वो लोग हैं जिनके अंदर कुछ तड़प थी, कुछ करना है अल्लाह, कुछ करा अल्लाह, मैं किधर जाऊँ, रास्ता नहीं मिलता। मैं आज कह सकती हूँ कि जितने लोग दुनिया में इस वक्त हर कल्चर में दिख रहे हैं ना नेकियों के काम करने वाले, अल्हम्दुलिल्लाह, उससे कई गुना ज़्यादा भी अंदर हैं छुपे हुए, लेकिन अभी उनको कोई हाथ पकड़ने वाला नहीं मिला। हर एक के बस की बात नहीं है, ये सिर्फ अल्लाह ही का फजल है। अल्लाह जानता है उसने अपना पैगाम कब से और किससे और कैसे लेना है। इतनी खूबियों वाले, और मैं तो सिस्टर्स को ज़्यादा कहूँगी ना जिनको जानती हूँ, इतनी खूबियों वाली सिस्टर्स दुनिया में और आपके अपने मेरे उर्दू कल्चर में मौजूद हैं कि मैं आप उनके आगे कुछ भी नहीं होंगे, लेकिन अभी तक उनको रास्ता नहीं मिल रहा, तड़प के सोती हैं, कुड़ते हैं लोग। अगर आपको आज मेरी कुछ बातों से दर्द महसूस हुआ होगा, तो इससे कई गुना ज़्यादा दर्द रखने वाले बहुत सारे लोग आपको नज़र आएंगे, लेकिन अभी किसी ने उनको हाथ नहीं दिया। लेकिन जब कभी ऐसा कोई मौका आता है, तो फिर कुछ लोग बिल्कुल दूसरे हज पे चले जाते हैं। लम यकुनिल लजीन कफरू मिन अहलिल किताब वलल मुशरिकीन, कौन सी सूरत है? सूरतुल बैजीना। रसूल की ज़िंदगी में रसूल का वजूद बैजीना होता है, और बैजीना पता क्या है? ये बल्ब, ये लाइट्स, रोशनी। रसूल किसी भी माशरे में बेजीना बनकर आते हैं, लेकिन जब वो सोना और नकली चूड़ी, एक सोने की चूड़ी और एक नकली, सूरज की रोशनी में आप करीब से देखते हैं, तो कुछ हकीकत खुलती है ना। इससे भी आगे चलिए, आप दोनों चूड़ियाँ ले कर पहुँच जाते हैं ज्वेलर के पास, तो तीसरा स्टेप होता है ज्वेलर की नज़र, क्योंकि दिन रात उसका काम है, वो देखते ही कहते हैं ना जी ना, ये सोने की, ये नकली है। और कभी कभी इतनी खूबसूरती से बनी होती है, उसको भी ना शक हो, कहते खैर मैं चेक कर लूँ, तो अंदर से फिर एक वो मैग्नीफाइंग मिरर या अपने कुछ टूल्स लाएगा, उसमें रख के सोने को सोना और चांदी को चांदी कर देगा। और एक आखिरी सूरत है, वो कहेगा लाओ मैं इसको पिघलाता हूँ, देखते अंदर से क्या निकलता है। वो कहता नहीं, जिसको आप सोने की बना के लाए थे वो लोहा भी नहीं, एक रुपया नहीं दूंगा इसका। होता है ना, इसी तरह हम छलनियों में छलते हैं। अगर नबी सल्लल्लाहु अलैहि वसल्लम मक्का में मबूस ना किए जाते, तो लोगों को कभी भी वलीद बिन मुगीरा और अबू बकर सिद्दीक का फ़र्क समझ ही नहीं आना था। और मज़े की बात है, बाज़ लोगों को ख़ुद भी नहीं अपनी असल नज़र आ रही होती, बाज़ दफ़ा दीन के काम भी कर रहे होते हैं, फिर भी खोटे होते हैं अंदर से, लोगों को नहीं दिखता, कहीं अपनी तारीफ़ें हैं, कहीं दुनिया के कोई फ़ायदे हैं, कहीं मर्ज़ी है, कहीं कुछ। असल में एंड तक वो चलेगा जिसके अपने अंदर ये तड़प है कि मेरी ज़ात से किसी को फ़ायदा हो जाए, मैं खैरुन्नास बन जाऊँ। इतना बड़ा खैर का मौका आए तो मैं अकेला ले जाऊँ और मैं इसको मिस कर दूँ, ये तो हो नहीं सकता। अभी लास्ट वीक हमने एक सहाबी सलमान फारसी का किस्सा पढ़ा, एक सीरीज़ चल रही है ये गाजी ये तेरे पुरसरार बंदे, उसमें बिकते बकाते कोई 10 हाथों से बच के नबी सल्लल्लाहु अलैहि वसल्लम तक पहुँचे, कहाँ फारस से चले और मदीना में पहुँचे और फिर आजमा रहे हैं कि क्या ये वाकई वो नबी है जिसकी खबर हमारी किताबों में दी जा रही है। और वाकई फिर उनको जब अल्लाह के नबी मिले तो उसके बाद फिर आपको छोड़कर कहीं नहीं गए। कुरान बयीना बन के आता है आज के दौर में, जैसे नबी का वजूद बयीना था ना, आज कुरान का वजूद बयीना है। कुरान खानी बड़ी आसान है, कुरान की कुछ आयतों का वजीफा बहुत आसान है, इसके तावीज़ बनाकर गलों में पहनने बहुत ईजी हैं। बेटी की शादी पे रुख्सती के वक्त कुरान रखना बहुत फेमस है, मुश्किल क्या आज हमारे पास कुरान का समझना। चोट पड़ती है ना, वहाँ बंदा शर्मिंदा होता रहता है अपनी निगाहों में, किसी को तो कुछ ना लगे हमसे। तो दुआ करते हैं हम सब कि अंत जलिल कुरान अलअज़ीम रबी कल्बी व नूर सदरी व जला हुस्नी व जहाब गम्मी व हम्मी। अब आखिरी बात करूँगी, रमज़ान की तैयारी करनी है तो मैं आपको बहुत ही खूबसूरत उस्ताद गुजरे हैं, शेख शनकीती, शीन नून काफ या तोया, इसी दौर की बहुत मारूफ शख्सियत है अरब में। किसी ने इनसे पूछा, किस चीज़ के साथ आप मुझे नसीहत करते हैं कि मैं नेकियों के मौसम का इस्तकबाल करूं? जैसे लोग आज भी पूछते हैं, रमज़ान की तैयारी कर ली तो ये आलिम थे, लोगों ने इनसे पूछ लिया, इनके शागिर्दों में से किसी ने, कि ये बताएं कि शेख ये जो नेकियों से भरा हुआ मौसम आने लगा है तो मैं इसके इस्तकबाल कैसे करूं? आप भी सोचें, पहले तो अपने लिए भी ये नियत करें कि मैंने भी ये सोचना है और पूछना है कि मैं इस साल रमज़ान का इस्तकबाल कैसे करूं। वेलकम रमज़ान कैसे, हाथ में फूल पकड़ के किसी का वेलकम कैसे करते हैं, बड़ी मोहब्बत होती है ना। तो खैर इनका जवाब सुनिए, कहते हैं, बेहतरीन चीज़ जिसके साथ तुम नेकियों के मौसम का इस्तकबाल करो वो है कसरत से इस्तगफार करना। इस्तगफिरुल्लाह इस्तगफिरुल्लाह इस्तगफिरुल्लाह, ला इलाहा इल्ला अंत ला इलाहा इल्ला अंत, अल्लाहुम्मा अग़फिर ली ज़म्बी कुल्लहू दिक्का व जिल्ला, यानी लफ्ज़ कोई भी ले लें लेकिन इस्तगफार करो। क्यों? अब इस क्यों के मैं आपको 6 जवाब देती हूँ जिसमें इंशाल्लाह हमारे पास सलूशन है। क्योंकि बंदे के गुनाह इसे तौफीक से महरूम कर देते हैं। लिखिए, नेकियों का मौसम है ना, आप और मैं चाहेंगे ना कि रमज़ान की हर नेकी ले लें, लेकिन हमारा कोई एक गुनाह हमें उस नेकी की तौफीक से महरूम कर देगा। पहला फ़ायदा इस्तिग़फ़ार का क्या है कि तौफीक मिल जाती है। बिल्कुल ऐसे ही है, पंजाबी में कहते हैं ना, डक्का लगा होता है, कोई रुकावट होती है बीच में। आप कभी रोड पे जाएं तो आपको टू मच रश दिखता है, बाद में पता चलता है इधर एक्सीडेंट हुआ हुआ है, ये गाड़ी हटेगी तो खुल जाएगा ना रास्ता। इसी तरह हमने अपनी ज़िंदगी में कोई एक्सीडेंट किया होता है और उसकी वजह से हर नेकी वहाँ आके स्टक हो जाती है। अल्लाह कहता है इसको तौफीक नहीं देनी, इस गंदे को, इस गलत काम किए हुए को। और वो आपने वाकया सुना होगा, हज़रत मूसा अलैहिस्सलाम का दौर था, बारिश रुक गई, कहत था, खैर लोगों को लेकर खुली जगह पे निकलते हैं, दुआ करते हैं। आज भी इसको हम सलातुल इस्तिस्का कहते हैं। तो पता चला कि नबी भी अल्लाह ही से मांगते थे और दुआ क्या करते हैं जाकर के, अल्लाह बारिश बरसा दे। वही थी, नबी थे तो वही का सिलसिला साथ ही था। अल्लाह ने वही के ज़रिए मूसा अलैहिस्सलाम के कान में एक बात कह दी कि मूसा बारिश नहीं बरसेगी क्योंकि गुनाहों की वजह से बारिशें रुक जाती हैं। क्यों अल्लाह, क्यों नहीं बारिश बरसेगी का इस महफिल में एक ऐसा बंदा जो 40 साल का गुनाहगार है, तो मैं उस पर इतना नाराज़ हूँ कि उसकी वजह से तुम्हारी किसी की भी नहीं सुनूंगा। नाम नहीं बताया, जैसे अल्लाह ने मूसा को बताया, मूसा ने साथियों को बता दिया कि भाइयों दुआ तो मांगने निकले हैं लेकिन ये कबूल नहीं होनी क्योंकि हम में से कोई एक है ऐसा। अब आप मुझे बताइए, अल्लाह ने नहीं बताया वो कौन है, नबी ने नहीं बताया, लेकिन अपने ही ज़मीर ने बता दिया कि ये तू है। क्योंकि सूरत क़यामत में अल्लाह ताला फरमाता है, बलिल इंसान वाला नफ्सिही बसीरा वलहू अल्क़ा मअज़ीरा, बल्कि इंसान अपने आप को बहुत अच्छी तरह जानता है, चाहे दूसरों के सामने बहुत सारे उज़र बांधे। उस महफिल में जो शख्स बैठा था ना और वाकई गुनाहगार था, उसको सूझ गई कि तो मेरी बातें हो रही हैं। वहाँ बैठे बैठे उसने अल्लाह से बात की, ए अल्लाह मैं बड़ा शर्मिंदा हूँ, मेरी वजह से सबकी दुआ रद्द कर दी, और इतने लोग नेमतों से महरूम हो गए, मुझे माफ़ कर दे। तेरे से वादा करता हूँ कि आज के बाद ये काम नहीं करूँगा। किसी को कुछ नहीं पता चला कि अभी ये कहाँ डायरेक्ट डायलिंग हुई, कहाँ के सिग्नल कहाँ जुड़े, लेकिन छम छम बारिश शुरू हो गई। मूसा के लिए बड़ी हैरत का मुकाम था कि अल्लाह, अभी तो आपने कुछ और कहा और हो कुछ और गया। कहा, मूसा तुम्हें नहीं पता, मेरे उस बंदे ने यहाँ बैठे बैठे इस्तगफार कर लिया, तो जब मैंने उसको माफ़ जो कर दिया, जब उज़र दूर हो गया तो बारिश शुरू हो गई। मूसा खुशी में और लाड के मारे कहते हैं, अल्लाह मुझे उसका नाम तो बता। तब अगला जुमला सुनिए। कहा है मूसा, अब ये बात तो सुनाने में ना वो वहाँ कैसे हुई थी, इसको पीछे कर दीजिए, बात समझ आ रही है तो बस इतनी काफ़ी है। कहा है मूसा, नाम तो मैंने तुझे उसका उस वक़्त भी नहीं बताया जब वो गुनाहों में डूबा हुआ था, अब तो उसने तौबा करके अपने आप को पाक कर लिया, अब मैं उसका पर्दा कैसे खोल दूँ। ये है सत्तारुल उयूब, गाफिर ज़म्बी काबिल तौबी। अल्लाह ताला सूरह गाफिर के शुरू में अपने नाम देते हैं। तो क्या पता चला, आ तो रहे हैं बहुत नेकियों के मौके, तौफीक उसको मिलेगी जिसके पिछले गुनाह माफ़ हो चुके होंगे। और इमाम इब्ने कय्यिम का नाम लिख लीजिए, इब्ने कय्यिम रहमहुल्लाह की एक किताब है, गुनाहों के असरात, असरातुज़्ज़ुनूब, 27 प्लस असर लिखे हैं उन्होंने कि गुनाह करने से होता क्या है। आपको पता है सबसे पहला द फर्स्ट मोस्ट उज़र या असर उन्होंने क्या दिया है, बड़ा बड़ा लिखिएगा कि गुनाहों का पहला असर इंसान की तबीयत पे ही आता है कि इल्म का शौक ख़त्म हो जाता है। आज ख़त्म हुआ वह इल्ला माशाल्लाह। इल्म नहीं लेना वजीफ़ा बताइए, इल्म नहीं लेना टोटका बताइए, टोना बताइए, कुछ शॉर्टकट बताइए ना, तो इंसान इल्म की नेमत से महरूम हो जाता है। इमाम शाफी का वाक़िया है और उस्ताद का नाम था वकी। उनके पास आते जाते थे, एक दिन रास्ते में खूबसूरत औरत के हाथों पर नज़र पड़ गई तो दिल थोड़ा सा माइल हुआ, फिर भी रुके नहीं, पहुंच गए। लेकिन हुआ क्या कि आज क्लास में फोकस नहीं है, देहा नज़र जा रहा है बार बार। उस्ताद मोहतरम, आज कोई इल्म में दिल नहीं लगा। उस्ताद भी समझदार थे, कहा क्यों आज नई बात तो नहीं हुई। तो वाक्या सुना दिया कैसे एक औरत की तरफ नज़र पड़ी तो बस देहान उसमें लग गया। तो उस पर फिर उन्होंने जो नसीहत की थी उसको इमाम शाफी खुद अपने अशार में बोलते हैं, ये उनके पास पढ़ने जाते थे। कहते हैं, शिकाऊ तो इला वकीन मिन सुई हिफ्जी, मैंने शिकवा किया अपने उस्ताद वकी से हाफजे की कमज़ोरी का कि मेरे दिमाग में आज कुछ पढ़ नहीं रहा। तो उस पर उस्ताद ने कहा, तरकज जम्ब, गुनाहों को छोड़ दे, क्योंकि फाइनल इल्म नूर, इल्म एक नूर है और ये नूर गुनाहगार के दिल में अल्लाह ये नूर नहीं डालता। तो आप और मैं आज से 40 दिन है रोएं तड़पें, इस नियत से अस्तगफार कीजिए शर्मिंदगी से नदामत से कि अल्लाह रमज़ान में आने वाली नेकियां मुझे इनकी तौफीक देना। कई दफ़ा दूर वाले फ़ायदा उठा जाते हैं और चिराग तले अंधेरा। अल्लाह मुझे ऐसा ना बनाना कि मेरे इर्द गिर्द से तो लोग मोती चुन लें, इल्म का नूर ले जाएं और मैं महरूम रह जाऊं। इसका आखिरी नतीजा क्या होगा, डिप्रेशन। ये मैं आपको बताऊं, कोई उज़र है, कोई बहाना है, कोई बीमारी, दूरी, इसको आज लात मारिए, हमेशा आपका दिल मुतमइन रहेगा। ये आज मैं आपको वो बात कह रही हूँ जो मैं शायद सबको ना कहती, आप स्टूडेंट्स ना होते तो मैं ना कहती आपको। मौका चला जाता है, गिल्ट रह जाता है, सारी चीज़ों को पीछे डालिए, जो होगा देखी जाएगी, और अपने उज़र खुद अपनी मौत मर जाएंगे। और यही सोचिएगा, क्या मैं इतनी गुनाहगार हूँ कि अल्लाह मुझसे नेकियों के मौके दूर कर रहे हैं, बल्कि पढ़ के अपने नाम लिखाने हैं। आप देखिए कि बड़े काम करने के लिए बड़े प्लान्स, बड़े दिल, दिल बड़े करें। छोटे दिल वालों से बड़ी नेकियाँ नहीं होती। छोटे दिल वाले पता कौन होते हैं, नहीं मैं तो खुद कुछ कर रही हूँ, मैंने और क्या करना है, नहीं मैं तो ये हूँ, मैं क्यों करूँ, मैं तो किसी और जमात से हूँ। तासुब सामने आएगा, फिर कवारियत को हवा मिलेगी, कहाँ हो रहा है, उधर ना होता तो कहीं और होता, किसी को कराने वाले पे इतराज़ होगा, ये ना कराएंगी कोई और, टीचर बदल लो फिर आ जाएंगे हम आपके पास, ये भी जुमले सुनेंगे। तो बड़े दिल, खुले दिल, और इस्तग़फ़ार के साथ जब गुनाह माफ़ हो जाते हैं ना तो दिल भी खुल जाता है। वो गुनाहों का जो क्लॉट और जो कोलेस्ट्रोल आया होता है ना, अल्लाह ताला उसको हटा देता है, ये दुआ करें। चलिए दूसरा फ़ायदा लिखिए, क्यों करो इस्तग़फ़ार, क्योंकि इस्तग़फ़ार से बंदे के गुनाह माफ़ होंगे, क्योंकि गुनाहों की वजह से नेकियों की तौफीक छिनती है। और दूसरी बात है कि इस्तग़फ़ार करना دلوں کو پاک کر دیتا ہے. جب دل پاک ہوگا نا تو اس میں پاک کلام جذب ہوگا. کئی لوگ ہیں قرآن پڑھتے, کیا پڑھاتے بھی ہیں میرے جیسے, اللہ ہم سب پہ رحم کرے, لیکن دل ہی نہیں پاک, نظر نہیں پاک, دل میں بغض, کینے, حسد, رقابتیں, گندی چیزیں ہیں, اور نظروں میں بے حیا سین ہے. تو دل کو پاک کرنا ہے تاکہ قرآن آئے. دیکھیں زمزم بھی آپ کسی کو پلائیں تو گلاس گندا ہو تو پیے گا, نہیں پیے گا. تو اس دل کو پاک کرنے کے لیے استغفار. اور تیسری چیز, اور اگر وہ کمزور ہو, بندہ کمزور ہوتا ہے تو اس کو طاقتور کر دیتا ہے. یعنی استغفار کا فائدہ کیا ہے, میں کہہ سکتی ہوں کہ ہائے ریزسٹنس ہی نہیں برداشت کرتے, نہیں نہیں بہت مشکل ہے, بہت دور ہے, یہاں سے تو بہت ہی دور ہے. تو کیا ہوا, تبوک سے دور تو نہیں, تو کیا ہوا, خندق تو نہیں کھودنی پڑے گی, تو کیا ہوا, پیٹ پہ پتھر تو نہیں باندھنے پڑیں گے, تو کیا ہوا کہ ایک اونٹ پہ 18 لوگ باری باری جائیں, اور کیا ہوا ایک کھجور کھا کے تو نہیں روزہ رکھا ہوا. سمجھ گئے, یہ سارا کچھ تبوک میں ہوا تھا. آپ کے کمزور ارادوں کو, آپ کے کمزور جسموں کو توبہ استغفار طاقت دے گی انشاءاللہ. بولیے پھر اگلی چیز, اور اگر بیمار ہو تو اس کو شفا یاب کر دیتا. کیا کہا تھا ایوب علیہ السلام نے, انی مسنی الدر وانت ارحم الراحمین. اللہ نے بیماری ڈھال دی نا, تو توبہ استغفار سے ہماری بیماریاں بھی دور ہوں گی. اگر واقعی ہمارے جسم میں کچھ ظاہری باطنی بیماریاں ہیں, نفسیاتی اور قلبی, انشاءاللہ استغفار سے ٹھیک ہوں گی. پھر اگلی چیز, اور اگر آزمائش میں ہو تو اسے عافیت دے دیتا. آزمائش کیا, گھر والے نہیں مانتے, اجازت نہیں ہے, گھر میں کوئی مسئلہ ہے, کوئی بزرگ ہے جن کی ٹیک کیئر کرنی ہے, کچھ اور بھی, ہر ایک کی مختلف آزمائش ہے نا. تو آپ استغفار کریں گے انشاءاللہ اللہ آپ کی آزمائش میں عافیت دے گا آپ کو. اور اب دو باتیں اور ہیں, اور اگر آزمائش میں ہو تو اسے عافیت دیتا ہے, اگر بھٹکا ہوا ہو تو اس کی راہنمائی کر دیتا ہے. گناہ گاروں کو کہیے لا تقنطوا من رحمت اللہ. استغفار پڑھنے کی وجہ سے کیا ہوگا کہ انسان کو اللہ راستے پہ لے آتا ہے, نیویگیٹر کو ذہن میں لے آئیے. اور آخری چیز, اور اگر بے چین ہو تو استغفار اس کو پرسکون کر دیتا ہے. یہ ہے کامنس آف ہارٹ, دل کی ٹھنڈک. آج سے ہی وظیفہ شروع کرتے ہیں, بغیر گنے, بغیر تسبیح کے, جو ہے دل کی ندامت سے اور شرمندگی سے استغفار کریں ان 40 دن کے اندر, اس نیت سے کہ رمضان کی کسی نیکی سے میں محروم نہ ہوں, تھوڑی نیکی پہ راضی نہ رہوں, چھوٹی پہ راضی نہ رہوں. اور ایک آخری چیز ہے استغفار. بے شک استغفار وہ ہمارے لیے نبی کے بعد باقی بچی ہوئی امان ہے. کس کو یہ جملہ سمجھ آیا؟ سورۃ توبہ. تین چیزیں اللہ نے اپنے عذابوں کو روکنے کی وجوہات دیں. یعنی جب تک اللہ کا نبی کسی بستی پہ موجود ہوتا ہے وہاں عذاب نہیں آتا. تو وہ تو چلے گئے مکہ چھوڑ کر مدینہ. اب کیا کہا کہ میں ان لوگوں پہ کیسے عذاب لاؤں کیونکہ وہاں بھی کچھ لوگ استغفار کرتے ہیں. یعنی اب نبی ہمارے پاس اپنے وجود کے ساتھ نہیں ہے, لیکن استغفار امان ہے کہ جو بستی گناہوں پہ شرمندہ ہوتی رہے گی اللہ تعالیٰ اس کو اپنی امان دیتا رہے گا. اور ابن کثیر رحمہ اللہ فرماتے ہیں, اور جو کوئی صفت کے ساتھ متصف ہوا, یعنی اس کو استغفار کی توفیق ملی, اللہ سبحانہ تعالیٰ اس پر اس کے رزق کو آسان کر دیں گے اور اس کا معاملہ اس کے لیے آسان ہو جائے گا, اور اللہ اس کی حالت اور قوت کی حفاظت کریں گے. تو دعا کیجئے کہ اللہ سبحانہ تعالیٰ ہمیں اس رمضان تک زندہ بھی رکھے, اور اس میں پیش کی گئی ہر نیکی کو ہمیں قبول کرنے کی توفیق بھی دے. اور حضرت عمر فاروق کہا کرتے تھے کہ اگر آسمان سے بجلی بھی گرے, تھنڈر, تو وہ بھی نہیں پہنچے گی اس شخص کو جو استغفار کرتا ہے. آسمانی بجلی سے بھی وہ بندہ محفوظ ہو جاتا ہے. تستغفر اللہ الذی لا الہ الا ہوا الحی القیوم واتوب الیہ. خوشخبری دے دیں استغفار کرنے والوں کو. آج چونکہ استغفار پہ بات سنی, اللہ تعالیٰ ہمیں اپنے گناہوں پہ رونے والا بنائے. لا الہ الا انت سبحانک انی کنت من الظالمین. یا حی یا قیوم برحمتک نستغیث. اللہم استر عوراتنا وآمر رواتنا. رب ارحمهما کما ربیانی صغیرا. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعین واجعلنا للمتقین اماما. یا اللہ ہم پہ ہمارے گناہوں کی وجہ سے مشکلات مسلط نہ کر. یا اللہ ہم اقرار کرتے ہیں کہ ہمارے ہی گناہوں کی سزا ہے, تو ہمیں معاف فرما. یا اللہ ہمیں کثرت سے استغفار کرنے کی توفیق دے اور پھر اس کو قبول بھی فرما, اور پھر ہمیں نیکیوں کی توفیق بھی دے, پھر ہمارے دلوں کو پاک بھی کر دے اور ہمیں بھاگ بھاگ کے نیکیاں کرنے والا بنا. اور یا اللہ ہمیں اندر باہر سے پاک اور صاف کر دے, ایسا نہ ہو کہ نیکیوں کے موقع تو آ کے چلے جائیں اور ہم پیچھے رہ جائیں. اے اللہ ہمیں نفس کے اور شیطان کے اور ہر شر سے بچا. اعوذ بکلمات اللہ التامات من شر ما خلق. یا حی یا قیوم برحمتک نستغیث. سبحان ربک رب العزت عما یصفون والسلام علی المرسلین والحمد للہ رب العالمین.